اتوار 14 دسمبر کے سیرین کے ساتھ نازیہ میمن کا سلام. پاکستان کی ہاکی ٹیم چیمپئنز ٹرافی کے فائنل میں دو کھلاڑیوں پر پابندی کے باوجود پاکستان کے اہلکار نے کہا کہ ہم نے معافی مانگی مگر بات نہ بنی.
پاکستانی قوم کے ایک ریسپیکٹیبل قوم ہے اور نہ ہم لوگوں سے لڑائیاں چاہتے ہیں, ہم ملکوں کے تعلقات خراب نہیں کرنا چاہتے بلکہ اچھے بنانا چاہتے ہیں.
تفصیل عالمی خبروں کے بعد.
یہ بی بی سی اردو سروس ہے, عبداللہ فاروقی سے خبریں سنیے. ہاکی کی عالمی تنظیم فیڈریشن آف انٹرنیشنل ہاکی نے گزشتہ روز بھارت سے فتح کے بعد پاکستانی ٹیم کے خوشی منانے کے انداز پر دو پاکستانی کھلاڑیوں کو اس وقت جاری فائنل میچ کے لیے معطل کر دیا, جبکہ تیسرے کھلاڑی کو تنبیہ کی گئی. پاکستان ہاکی فیڈریشن کے سیکرٹری رانا مجاہد نے اب سے کچھ دیر قبل مجھے تفصیلات بتائیں.
خام خواہ کی کنٹروورسی قائم کر دی گئی ہے اور میں سمجھتا ہوں کہ اس کی ضرورت نہیں تھی, لیکن چلیں جو بھی ہوا اس کے بعد تمام ٹیم جو ہے اور کھلاڑی جو ہیں ہمارے وہ پیش ہوئے ہیں اور انہوں نے تین کھلاڑیوں کو اسپیشل ہیئرنگ کے لیے بلایا, جس میں انہوں نے توصیق احمد اور امجد علی گول کیپر سیکنڈ جو ہے ان کو ایک ایک میچ کے لیے سسپینڈ کر دیا اور شفقت رسول جو وائس کیپٹن ہیں ان کو وارننگ دی گئی. اور میں سمجھتا ہوں کہ کھلاڑیوں نے صرف اپنے جوش و خروش کا مظاہرہ کیا تھا, مگر ہم پھر بھی ان کے فیصلے کو ایکسیپٹ کرتے ہیں اور مجھے امید ہے کہ انڈیا کا رویہ اب ٹھیک ہو جائے گا. انہوں نے جو چاہتے تھے ویسا ہو گیا ہے, ایک نیوٹرل کمیٹی نے جو فیصلہ دیا ہے ہم اس کو ایکسیپٹ کرتے ہیں. اللہ تعالیٰ پاکستان ٹیم کو فتح دے اس مشکل حالات میں.
پاکستان اس وقت جرمنی کے خلاف چیمپئنز ٹرافی ہاکی ٹورنامنٹ کا فائنل کھیل رہا ہے اور اس وقت جرمنی کو پاکستان پر ایک گول کی برتری حاصل ہے. پیرو کے دارالحکومت لیما میں اقوام متحدہ کے تحت کلائمیٹ کانفرنس کے دوران رکن ممالک ماحولیاتی تبدیلیوں سے نمٹنے کے بارے میں ابتدائی معاہدے پر متفق ہو گئے ہیں. ذیشان حیدر.
اس اجلاس کی صدارت کرنے والے پیرو کے وزیر ماحولیات مینوئل پیلگر ویڈال کا کہنا ہے کہ مندوبین نے بات چیت کے لیے وسیع تر خاکے کی منظوری دے دی ہے جو 2015 میں پیرس کانفرنس کے دوران معاہدے کی بنیاد بنے گا. حتمی معاہدے کی تفصیلات پیرس میں ماحولیات پر ہونے والے عالمی سربراہی اجلاس میں طے کی جائیں گی. عالمی ماحولیاتی تنظیموں نے لیما میں طے پانے والے معاہدے کو کمزور اور غیر مؤثر سمجھوتا قرار دیا ہے اور کہا ہے کہ اس سے عالمی ماحولیاتی قوانین بھی کمزور ہوئے ہیں. لیما میں موجود بی بی سی کے میتھیو میگراتھ کا کہنا ہے کہ اجلاس میں شریک 194 ممالک میں سے سب کو اپنی مرضی کی چیز تو نہیں ملی, لیکن کچھ نہ کچھ ضرور ملا ہے. دو ہفتے جاری رہنے والے مذاکرات میں گلوبل وارمنگ کی سطح اور منصوبے کے بارے میں ترقی یافتہ اور ترقی پذیر ممالک کے درمیان اختلافات موجود تھے.
امریکہ میں پولیس کے تشدد سے نہتے سیاہ فام افراد کی ہلاکتوں کے حالیہ واقعات کے خلاف دارالحکومت واشنگٹن سمیت کئی شہروں میں مظاہرے ہوئے ہیں. واشنگٹن کے علاوہ نیو یارک اور بوسٹن میں نکالی جانے والی بڑی احتجاجی ریلیوں میں شدید سردی کے باوجود ہزاروں افراد نے شرکت کی, جن میں سفید اور سیاہ فام دونوں شامل تھے. ان مظاہرین نے بینرز اور پلے کارڈز اٹھا رکھے تھے جن پر سیاہ فام لوگوں کی زندگی پر بھی فرق پڑتا ہے, نسل پرست پولیس کو روکو اور میں سانس نہیں لے سکتا جیسے نعرے درج تھے. دولت اسلامیہ کے حامی جنگجوؤں نے عراق کے مغربی صوبہ انبار کی جانب مزید پیش قدمی شروع کر دی ہے. اطلاعات ہیں کہ البغدادیہ کے علاقے کے گاؤں دوبارہ شدت پسندوں کے کنٹرول میں چلے گئے ہیں, کیونکہ انہوں نے سیکیورٹی فورسز اور مقامی جنگجوؤں کو خون ریز جھڑپ کے دوران پیچھے دھکیل دیا ہے. صوبہ انبار میں عسکری ذرائع کا کہنا ہے کہ دولت اسلامیہ اب حکومت کے زیر انتظام چلنے والے الاسد ہوائی اڈے کے لیے بھی خطرہ بن گئی ہے. مشرق وسطی پر سفارتی مذاکرات سے قبل اسرائیلی وزیر اعظم بنیامین نتن یاہو نے کہا ہے کہ وہ اقوام متحدہ میں ایک متوقع فلسطینی جارحیت کا مقابلہ کرنے کے لیے پرعزم ہیں. سارہ حسن.
توقع کی جا رہی ہے کہ فلسطین سلامتی کونسل پر زور ڈالے گا کہ وہ اس کی قرارداد کی حمایت کرے جس کی روس سے اسرائیل کو فلسطینی علاقوں سے 2 سال کے اندر قبضہ ختم کرنا پڑے گا, لیکن نتن یاہو کا کہنا ہے کہ اگر ایسا ہوا تو اسلام میں شدت پسندی یروشلم تک پہنچ جائے گی اور وہ ایسا نہیں ہونے دیں گے. یہ بیان اسرائیلی وزیر اعظم نے روم میں امریکی وزیر خارجہ سے ملاقات سے ایک روز قبل دیا ہے, جو اختتام ہفتہ اپنے روسی ہم منصب کے ساتھ مشرق وسطی کے امور پر گفتگو کریں گے.
جاپان میں ذرائع ابلاغ کا کہنا ہے کہ ایگزٹ پولز کے مطابق وزیر اعظم شنزو آئبے کی لبرل ڈیموکریٹک پارٹی نے وسط مدتی انتخابات آرام سے جیت لیے ہیں. جمہوریہ کانگو سے اطلاعات ہیں کہ کم از کم 100 افراد ایک کشتی کے ڈوب جانے سے ہلاک ہو گئے ہیں. مسافروں سے بھری یہ کشتی ملک کے جنوب مشرقی علاقے میں ایک جھیل میں جمعے کے روز ڈوب گئی تھی. صوبائی وزیر ٹرانسپورٹ نے فرانسیسی خبر رساں ادارے کو بتایا ہے کہ 129 افراد کی لاشوں کو نکال لیا گیا ہے. ترکی کی پولیس نے ایک ٹی وی نیٹ ورک اور ایک اخبار کے 20 سے زائد کارکنان کو گرفتار کر لیا ہے جو حزب مخالف کے امریکی مبلغ فتح اللہ گولین کے قریب تھے. جن افراد کو حراست میں لیا گیا ہے ان میں میڈیا گروپ کے سربراہ ہادیت کراکا اور ملک میں سب سے زیادہ شائع ہونے والے اخبار زمان کے اکرام دمانلی شامل ہیں. ان افراد کو شدت پسندوں کا ایک گروپ بنانے اور ریاست کا کنٹرول ختم کرنے کے الزام میں گرفتار کیا گیا ہے. اور پاکستان اور نیوزی لینڈ کے درمیان شارجہ میں کھیلے جا رہے تیسرے ایک روزہ میچ میں پاکستان نے ٹاس جیت کر پہلے بیٹنگ کی اور 7 کھلاڑیوں کے نقصان پر 365 رنز کا ہدف دیا. نیوزی لینڈ نے اس ہدف کے تعاقب میں اب تک صرف 25 رنز بنائے ہیں. یہ بی بی سی اردو سروس ہے.
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیربین سنا کیجیے.
سیروین میں آج ہمارے ساتھ ہوں گے بھنیشور سے ہاکی پر گہری معلومات رکھنے والے صحافی ایمنگم جو کہ اسٹک ٹو ہاکی نامے اپنی ایک ویب سائٹ بھی چلاتے ہیں. اور دہلی اسٹوڈیو سے ہمارے ساتھ ہوں گے آدیش کمار گپتا جو کہ اسپورٹس جرنلسٹ ہے اور بی بی سی کے سرنگر بھی ہیں. کراچی سے ہمارے ساتھ ہوں گے ہمارے اور آپ کے اپنے جی بی بی سی کے جانے مانے اسپورٹس جرنلسٹ عدل رشید شکور. اور پاکستان لاہور سے ہمارا ساتھ دیں گے سینئر صحافی طاہر ملک جو کہ وہاں ایک مقامی ٹیلی ویژن کے اینکر پرسن ہیں اور انہوں نے پاکستان اور انڈیا کے درمیان تعلقات پر دو کتابیں بھی لکھی ہیں. پاکستان اور بھارت کے درمیان کئی موقعوں پر کشیدگی رہی ہے مگر اب ہاکی بھی کشیدگی کا سبب بنی ہے. پاکستانی ٹیم جو اس وقت بھارت کے شہر بھنیشور میں جرمنی کے خلاف میچ کھیل رہی ہے اس نے گزشتہ روز بھارت کو سیمی فائنل میں شکست دی اور اس کے بعد جس طرح پاکستانی ٹیم کے کھلاڑیوں نے اپنی فتح پر خوشی کا اظہار کیا وہ تنازع کا سبب بن گیا ہے. یہی آج سیبین کا بڑا موضوع ہے جس میں ہمارے ساتھ گفتگو کے لیے موجود ہوں گے بھنیشور سے ہاکی پر گہری معلومات رکھنے والے صحافی اور منگم اور دہلی اسٹوڈیو سے آدیش کمار گپتا جو کہ اسپورٹس جرنلسٹ ہیں, کراچی سے بی بی سی کے جانے مانے اسپورٹس جرنلسٹ عبد الرشید شکور اور پاکستان لاہور سے ہمارا ساتھ دیں گے طاہر ملک جو وہاں ایک مقامی ٹیلی ویژن کے اینکر پرسن ہیں. اس سے پہلے کہ ہم اس موضوع پر مزید بات کریں آئے چلیں بھنیشور جہاں پر پاکستان اور جرمنی کے درمیان ہاکی کے تازہ ترین صورتحال کیا ہیں یہ جانتے ہیں وہاں موجود صحافی ارمنگم سے. جی ارمنگم, کیا تفصیلات ہیں ہاکی کے میچ کے؟
نمستے جی. ادھر کا جو چیمپئن ٹرافی ٹورنامنٹ ہو رہا ہے یہ کوسل بھونیشور میں ہو رہا ہے
جی.
جس سٹی میں فرسٹ ٹائم ایک بڑا انٹرنیشنل ہاکی ٹورنامنٹ ہو رہا ہے اس میں ماحول بہت بڑھیا تھا. اس میں انڈیا پاکستان دونوں ٹیم سے اسٹارٹ نہیں کیا ہے. پہلا ٹیم میچ جو پول میں کھیلا گیا ہے اس میں پاکستان نے تینوں میچ کر گیا تھا مگر انڈیا نے ایک ہی میچ جیتا ہے. مگر جو سیکنڈ اسٹیج ہوتا ہے جس میں سب کو کوارٹر فائنل انٹری دیا جاتا ہے اس میں پاکستان انڈیا دونوں بڑے بڑے یوروپین ٹیم کو ہرا کے سیمی فائنل میں پہنچا ہے. جب سیمی فائنل انڈیا پاکستان کے سامنے آیا ہے ماحول ایک دم ادھر گرم ہو گیا تھا. یہ میچ بہت بڑھیا چلا ہے.
جی ارمنگم, پاکستان اور جرمنی کے درمیان کیا چل رہا ہے اس وقت میچ میں؟ کیا
پاکستان اور جرمنی کا فائنل چل رہا ہے. چار کوارٹر میں تین کوارٹر میچ ختم ہو گیا ہے. تیسرا کوارٹر کے ٹائم میں جرمنی نے ایک گول کے مطابق پاکستان سے آگے ہے. ابھی تک ایک ہی گول ہو.
جی یہ ہاکی فائنل کے آپ تفصیل بتا رہے ہیں لیکن پاکستان کے دو کھلاڑی ہاکی فیڈریشن نے بین کر دیے ہیں تو آج کے ہاکی میچ میں پاکستان کی پرفارمنس پر کیا کہیے گا؟
دیکھیے دو پلیئر جو انہوں نے بین کیا گیا ہے ایک میچ کے لیے توصیق احمد وہ بڑا ان کے لیے پلے میکر تھا پاکستان ٹیم کے لیے. ان کا جو آج میچ کھیلنے سے تھوڑا ٹیم کو کمی پڑے گی. مگر دوسرا پلیئر کا جو کیا ہے وہ گول کیپر تھا, ریزرو گول کیپر تھا. ان سے ٹیم کا آج میچ میں کوئی فرق نہیں پڑے گا.
اچھا ہم آپ سے آج کے میچ پر مزید بات کریں گے مگر یہ بتائیے گا کہ کل سیمی فائنل جیتنے کے بعد بھارتی ٹیم کے ساتھ پاکستانی ٹیم کا رویہ کیا تھا؟ کیا آپ نے میچ دیکھا تھا؟ آنکھوں دیکھا حال بتائیے گا ذرا.
کیا میں نے وہ میچ پورا میچ ون سے لے کے میچ 18 تک ہم نے کنٹینیو ریگولر میچ دیکھ رہے تھے. اس میچ جو تھا بہت رومانچک میچ تھا. ہمیشہ پاکستان جو سیمی فائنل ہوا ہے اس میں لیڈ لیا ہے. انڈیا نے ایک بار بھی لیڈ نہیں لیا ہے مگر ایک ٹائم آیا ہے دونوں 3-3 ٹائم ہو گیا تھا. दो मिनट जो मैच में बाकी था उस टाइम पाकिस्तान ने एक शानदार गोल बना के सेमीफाइनल जीता है, जिसका उम्मीद है नहीं था ये पाकिस्तान सेमीफाइनल पहुंचेंगे करके टीम फाइनल तक पहुंच गया है।
जीतने के बाद पाकिस्तानी टीम का जो रवैया था भारतीय टीम के साथ, उसका पूछ रही हूँ कि आपने देखा कि क्या हुआ था?
देखिए, जीतने के बाद नॉर्मली होता है, दोनों टीम अपना अपना हाथ मिलाते हैं, अंपायर को हाथ मिलाते हैं, फिर वो अपना बेंच में चले जाते हैं। मगर हमेशा देखा गया है इंडिया पाकिस्तान मैच कभी भी होता है, जो जीतने वाला टीम है कुछ न कुछ करता है। नॉर्मली वो क्या करते हैं, फ्लैग लेके विक्ट्री लैप लेते हैं जैसे टूर्नामेंट खत्म हो गया, मगर इस बार थोड़ा हटके तो करना हुआ है। जो मोस्ट ऑफ द प्लेयर जो है अपना इससे निकाल के एकदम जोर से विंड में उसको हरा करके थोड़ा रनिंग रनिंग किया है। बीच में जो हम लोग बैठे हुए थे उसी के सामने जो हुआ है वो हुआ है। मोस्ट ऑलमोस्ट 12-13 प्लेयर उसमें थे, हर कोई ने अपना जर्सी निकाल दिया है। ये पहली बार हमने को देखने मिला है जर्सी निकालता है क्राउड के सामने, फिर वो लगता है क्राउड ने कुछ इनको प्रयोग किया होगा, कुछ हुआ होगा। मगर हम लोग ऑफ साइड में बैठे हुए थे, क्राउड ने क्या क्या पता नहीं है। और ये करके प्लेयर ने पिछले मिडिल फिंगर दिखा रहा है, कुछ चला रहा है, फिर वो उसके अंदर जश्न बनाते भी जा रहे हैं, डांस भी करते जा रहे हैं, अगर ये भी करते जा रहे हैं। कैमरा वाला सब एक साइड से दूसरा साइड बाकी उनको खींचना शुरू करना शुरू कर दिया है। फिर उसके बीच में बेंच में जो पाकिस्तान
अरमंगम, ये फिर इशू क्यों बना अगर आप कह रहे हैं कि ये नॉर्मल था और ये मैच जीतने के बाद अक्सर खिलाड़ी जो हैं वो जीत का मजा लेने के लिए ये कर रहे होते हैं, तो फिर ये इतना बड़ा इशू बना क्यों?
देखिए, टूर्नामेंट जब तक जो मैच खत्म हुआ है उधर तक कोई इंसिडेंट मैच में हुआ ही नहीं है, दोनों एकदम बढ़िया चला है, एक रुकावट भी नहीं है। और मैच के अंदर जो फिजिकल गेम होता है उसमें येलो कार्ड वगैरह जो मिलते गया है, मैच अंडर कंट्रोल में ही था। जब सेलिब्रेशन में जो पाकिस्तान प्लेयर का जो फिजिकल जो गेस्चर था थोड़ा 100% अपसीन था ही है। ये फर्स्ट टाइम है जो इधर का जो मैच में बहुत सारे फैमिली वगैरह आए हुए थे, उन्होंने जो किया है मीडिया और जो वीएटी गैलरी के सामने जो हुआ है उसके वजह से हो गया, फिर सिचुएशन गर्मा गर्म हो गया।
जी अरमंगम, हम थोड़ी देर बाद आपको फिर लेंगे यहाँ पे। अब हम चलते हैं दिल्ली स्टूडियो जहाँ पर आदेश कुमार गुप्ता हमारे साथ गुफ्तगू के लिए मौजूद हैं। आदेश, कल के मैच में पाकिस्तानी खिलाड़ियों के रवैये पर भारतीय टीम ने क्या मौकिफ इख्तियार किया है?
ये देखिए, जहां तक भारतीय हॉकी टीम की बात है तो उनके कप्तान प्रेस कॉन्फ्रेंस में मौजूद थे सरदार सिंह, और उन्होंने कहा कि हमने भी पिछले दिनों इंचियोन में जब एशियाई खेलों का गोल्ड मेडल पाकिस्तान के खिलाफ खेलकर जीता था तो उसके बाद कोई इस तरह की हरकत नहीं की थी, बस आराम से आसमान की तरफ देखा, एक दूसरे को मुबारकबाद दी। मुझे ऐसा लगता है कि कल पाकिस्तानी खिलाड़ियों ने जो कुछ किया, हिंदुस्तान और पाकिस्तान के जो आवाम हैं, जो शायकीन हैं, वो हमेशा ये चाहते हैं कि दोनों टीमें जब भी आमने सामने हों वो केवल जीतें। और मुझे लगता है कि ये जो एक प्रेशर है ये कहीं ना कहीं फिर खिलाड़ियों के दिमाग में भी बनता है, और उसके बाद जो जश्न का माहौल होता है कई बार एक्साइटमेंट में वाकई मुझे लगता है कि खिलाड़ी कुछ इस तरह की हरकत कर जाते हैं।
अच्छा, हम आपको फिर इस प्रोग्राम में लेंगे। यहाँ पाकिस्तान हॉकी फेडरेशन के जनरल सेक्रेटरी राणा मुजाहिद ने बीबीसी के मोहम्मद अब्दुल्ला फारूकी से बात करते हुए पाकिस्तानी टीम का दिफा किया है।
चले, हमारा माफीनामा अगर शिराज शेख साहब का नहीं उन्होंने एक्सेप्ट किया तो फिर भी हमने माजरत की है। हमने उसमें ये कहा कि हम हर फोरम पे पेश होने के लिए तैयार है और हम फोरम पे पेश हुए हैं, तो ये हमारी ग्रैंडनेस है पाकिस्तान अवाम की। आपको पहले पता कि पाकिस्तानी कौम खुले दिल की है और एक रिस्पेक्टेबल कौम है, ये कभी भी ऐसी चीजों को कोई अहमियत नहीं देती, और ना हम लोगों से लड़ाइयां चाहते हैं, हम मुल्कों के तलखात खराब नहीं करना चाहते बल्कि अच्छे बनाना चाहते हैं।
पाकिस्तानी हॉकी टीम की जो मैनेजमेंट है, क्या उसने शायकीन का जो वहां पे लोग मौजूद थे स्टेडियम में उनके रवैये की भी शिकायत की क्या?
जी हाँ, बिल्कुल की थी, मीडिया की भी शिकायत की और शनाज शेख से मीडिया ने भी माजरत की है, उनके अपने रवैये से उन्होंने भी माजरत की कि जो हमारे से हुआ कल वो हमने भी ज्यादा कर दिया, तो इसलिए फिर शनाज शेख साहब ने उसी तरीके को रेसिप्रोकल किया और उनको भी माजरत की उनसे।
अच्छा, मुझे बताइए कि जो दो खिलाड़ी हैं जिन पे पाबंदी लगी है, इनकी कमी का टीम के ऊपर खासतौर पे फाइनल मैच में जो कि जर्मनी के खिलाफ है, आप समझते हैं कि फर्क पड़ेगा?
जी बिल्कुल पड़ेगा, उसके लिए तौसीक अहमद इस वक्त आप कमिंग प्लेयर्स में एशिया के बेस्ट प्लेयर थे जो हमारे बाहर हुए हैं, तो ये डेफिनेटली फर्क पड़ता है, और मैं उम्मीद करता हूँ इंशाल्लाह ताला इस फर्क को अल्लाह ताला की जात ही दुआओं से खत्म कर दे।
जी यहाँ ये बात कर रहे थे पाकिस्तान हॉकी फेडरेशन के जनरल सेक्रेटरी से हमारे बीबीसी के मोहम्मद अब्दुल्ला फारूकी। अब पाकिस्तानी हॉकी टीम के साबिक कप्तान समीउल्लाह कहते हैं कि इंटरनेशनल हॉकी फेडरेशन भारत के दबाव में आकर हाईजेक हो गई है।
बिल्कुल आप सही कह रहे हैं कि ये प्रेशर की वजह से ही हुआ, वरना इतना बड़ा इंसिडेंट नहीं था और कोड ऑफ कंडक्ट भी नहीं आता, कहीं ये नहीं लिखा हुआ। और कई खिलाड़ी इस किस्म के एक्शन करते हैं, आमतौर पे कोशिश ये होती है इंटरनेशनल हॉकी फेडरेशन की कि वो वार्न करते हैं और वार्निंग के बाद उनको आइंदा के लिए तंबीह करते हैं। FIH जो है टोटली हाईजेक हो गई इस हादसे के बाद। उनको ख्याल करना चाहिए था कि इतना बड़ा हादसा नहीं हुआ जितनी बड़ी सजा दी गई, और अगर इस किस्म का होगा तो जैसे IPL काफी बदनाम हुई, काफी खिलाड़ी उसमें खराब हुए, तो फिर इस किस्म की हॉकी जो सीरीज है वो भी खराब होंगी। और फिर अगर आइंदा टूर्नामेंट होगा तो जो टीमें हैं वो सोचेंगी कि किस किस्म का बिहेवियर किया जाए, आया एक्सेप्ट किया जाए इनविटेशन या ना किया जाए।
जी पाकिस्तानी हॉकी टीम के साबिक कप्तान समीउल्लाह कह रहे थे कि इंटरनेशनल हॉकी फेडरेशन भारत के दबाव में आकर हाईजेक हो गई। जी पाकिस्तान हॉकी फेडरेशन के सिलेक्शन कमेटी के सरबराह और साबिक ओलंपियन इस्लाहुद्दीन से हमारे साथी अब्दुल रशीद शकूर ने पूछा कि दो खिलाड़ियों ने वाकई इतना बड़ा कसूर किया था कि उन पर फाइनल खेलने की पाबंदी आयद कर दी जाती, तो इस्लाहुद्दीन ने कहा था
नहीं, बिल्कुल मैं समझता हूँ ये स्पोर्ट्समैन स्पिरिट नहीं है, और इसमें IHF को, इंडियन हॉकी फेडरेशन को और FIH को, दोनों को स्पोर्ट्समैन स्पिरिट का मुजाहरा करना चाहिए था। एक ऐसे मौके पे जब चंद घंटे रह गए हों और उस वक्त ये बुलाकर कहा जाए कि आपके दो खिलाड़ी सस्पेंड कर दिए गए हैं, तो यकीनन टीम के ऊपर एक दबाव हो जाता है। और मैं ये समझता हूँ कि पाकिस्तान की जो टीम है उसके बजाय 16 के 14 खिलाड़ियों से खेलेगी। दूसरी बात यह है कि ये कोई ऐसा वाकया नहीं था, खेल के यानी गोल करने के बाद जो है वो 40 सेकंड FIH ने रूल में दिए हैं कि आप उसकी खुशी का इजहार कर सकते हैं। खेल में हाजिर एक खेल का हिस्सा है और उसको बड़ा दिल होकर उसको बर्दाश्त करना चाहिए, कभी किसी के ऊपर कीचड़ नहीं उछालनी चाहिए। मैं समझता हूँ कि ये बिलो द बेल्ट शॉट खेला गया है।
यहाँ अब हम चलते हैं कराची जहाँ BBC के नामवर स्पोर्ट्स जर्नलिस्ट मौजूद हैं। जी अब्दुल रशीद शकूर, पाकिस्तानी हॉकी फेडरेशन ने पाकिस्तानी टीम के रवैये का दिफा किया है, लेकिन इसे पाकिस्तान में कैसे देखा जा रहा है?
देखिए बहुत ही शदीद रद्द अमल यहाँ पर सामने आया है पाकिस्तानी हॉकी के हलकों में, चाहे वो आम शायकीन हो जिनसे मेरी बात हुई है या पाकिस्तान के जो नामवर हॉकी के प्लेयर्स हैं, फॉर्मर प्लेयर्स हैं, वो सब इस चीज में इस बात से मुत्तफिक हैं कि ये जो कुछ भी हुआ है, इंटरनेशनल हॉकी फेडरेशन ने जो कुछ भी किया है ये भारत के दबाव में आकर किया है। क्योंकि अगर देखा जाए कि अगर किसी खिलाड़ी के खिलाफ कोई कार्रवाई करनी थी तो नॉर्मली जिस तरह क्रिकेट में होता है कि जब मैच खत्म होता है, जिस दिन का खेल खत्म होता है उसी वक्त जो है वो मैनेजर्स को बता दिया जाता है कि आपके किसी खिलाड़ी ने ज़ाब्ता अख़लाक़ की खिलाफ वर्जी की है, उनके खिलाफ जो है उनको समाअत होती है, हेयरिंग होती है, उसके बाद जो है प्रेस रिलीज जारी कर दिया जाता है। लेकिन हमने यही देखा कि जब सेमीफाइनल हो गया था तो उसके बाद ये वाकया हुआ और टूर्नामेंट डायरेक्टर जो थे, चैंपियंस ट्रॉफी के जो टूर्नामेंट डायरेक्टर थे, वो शहनाज़ शेख के पास गए थे और उन्होंने कहा था कि ये सारी चीजें हुई हैं, जिस पर शहनाज़ शेख ने उनसे माफी मांगी थी, माजरत कर ली थी, और FIH ने बाकायदा प्रेस रिलीज जारी कर दिया था कि जिसमें ये बताया गया था कि कोई यानी कोई खिलाड़ी किसी खिलाड़ी के खिलाफ कोई कार्रवाई नहीं होगी और ये मामले को जो है खत्म समझा जाए। लेकिन ये जो सूरत हाल उस वक्त पैदा हुई, आज जब भारतीय हॉकी फेडरेशन जो है, हॉकी इंडिया, उनके प्रेसिडेंट का जो है बयान जो है वो जरा बात की जीनत बना और तमाम टीवी चैनल्स और जो अखबार हैं, वेबसाइट्स हैं, वहां पे उनका ये बयान आया, तो उससे ये अंदाजा लगाना मुश्किल नहीं था कि शायद अब पाकिस्तानी खिलाड़ी जो है वो मुश्किल में आ सकते हैं। और FIH ने फौरी तौर पर जो है वो खिलाड़ियों को तलब किया और फाइनल से कुछ देर पहले जो है ये पाकिस्तानी टीम मैनेजमेंट को बता दिया गया कि आपके दो खिलाड़ी जो है वो बैन है, मुअत्तल हो गए। तो ये यहाँ पे पाकिस्तानी हॉकी हलकों में ये तासुर बहुत शदीद शिद्दत के साथ सामने आया है कि इंटरनेशनल हॉकी फेडरेशन ने जो भी कदम उठाया है वो हॉकी इंडिया के जबरदस्त दबाव में आकर किया है।
जी अब्दुल रशीद शकूर, हम इस पर आपसे मजीद बात करेंगे, लेकिन यहाँ पर फिर एक बार हम भुवनेश्वर चलते हैं जहाँ आज हॉकी का फाइनल मैच खेला जा रहा है। बर्मिंघम में यहाँ आपसे पूछना चाहूंगी कि कल के वाकये में जिस तरह का पाकिस्तानी टीम का रवैया था, क्या ऐसे वाकयात और भी कहीं पेश आए हैं? एक मुख्तसर सी अहम वाकयात की तारीख बता दें आप हमें यहाँ।
देखिए कल का जो भी हुआ है तो मामला इधर थोड़ा गड़बड़ तो वही गया था, क्योंकि जो अपसीन बेचस जो था सब कैमरा ने पकड़ लिया था, वीडियो ने ले लिया था, इसे एक बड़ा इश्यू हो गया। जब तक वो हॉकी ने इसमें इंटरफेयर नहीं किया था, जब वो मीडिया ने बड़ा कर दिया है उसके बाद हॉकी प्लेयर ने जरूर इंटरफी किया, उन्होंने ऑफिशियल प्रोटेस्ट किया है कि तो प्लेयर का मैनेजर का जो होस्ट ऑर्गेनाइजेशन का जो पार्टिसिपेटिंग कंट्री का एक हक होता है।
अरमंगम, क्या पहले भी इस तरह के कोई वाकयात हुए?
देखिए, बहुत बार हुआ है कि 2011 में इंडिया पाकिस्तान एक बसुलटन करके तरफ वेस्टर्न ऑस्ट्रेलिया से 40 किलोमीटर के अंदर एक मैच हुआ, टूर्नामेंट टेस्ट सीरीज हुआ था। उसमें तीन टीम से इंडिया पाकिस्तान और ऑस्ट्रेलिया, इंडिया पाकिस्तान का मैच हुआ है 2011 नवंबर में। उस टाइम भी ऐसा इंडिया, मगर उसमें मैच के अंदर इंडिया पाकिस्तान प्लेयर के बीच में फिजिकल वायलेंस हो गया था। उसमें 3 इंडियन प्लेयर, 2 पाकिस्तान प्लेयर को सस्पेंड किया गया है एक दिन के अंदर
जी।
मगर ये जो टाइम है 24 आवर्स के अंदर जो एफएएच ने जो एक्शन लेना है उस टाइम भी उन्होंने लिया है, इस टाइम भी उन्होंने 24 आवर्स के अंदर जो एक्शन होना है उन्होंने लिया।
क्या इस तरह के कोई और वाकयात भी हैं? यहाँ पर भी इंडिया और पाकिस्तान थे, तो क्या कहीं और कोई वाकया पेश आया हो?
ऐसा नहीं है। इंडिया पाकिस्तान ने आप देखिए 2010 वर्ल्ड कप खेले हैं, 2014 में उन्होंने दोबारा कॉमनवेल्थ गेम्स इंडिया के अंदर खेले हैं, कई टूर्नामेंट पाकिस्तान खेलते रहा है, इंडिया जीता है, कभी पाकिस्तान जीता है, हमेशा ज्यादातर क्रूशियल मैचेस में पाकिस्तान जीता है, फिर भी ऐसा कोई चीज हुआ नहीं है। पाकिस्तान का हॉकी टीम जो है यूनिवर्सली जानते हैं, ग्लोबल एम्बेसडर है, मगर इस बार जो हुआ है थोड़ा वो ट्रेडिशन थोड़ा हट हो गया था, ये थोड़ा दुखी की बात है। मगर अभी तो मामला लास्ट मैच में हुआ था, अभी फाइनल एकदम बढ़िया चल रहा है।
मुख्तसरन ये बताइएगा कि मीडिया जो दिखा रहा है इंडिया में कल वाले वाकये को, तो किस तरह आप उसे देख रहे हैं?
देखिए, इंडिया पाकिस्तान का कल्चरल कॉन्टैक्ट हो या स्पोर्टिंग कॉन्टैक्ट हो, जो भी इश्यू होगा ये दोनों कंट्री में तो बहुत हाइप तो करते ही हैं, क्योंकि ये लोगों का ये चीज के जानने के लिए इंटरेस्ट होता है, मीडिया इंटरेस्ट तो वही है
जी। अरमुंगम, यहाँ
भी हुआ है,
यहाँ अब सेबीन में पाकिस्तान से लाहौर से हमारे साथ हैं सीनियर सहाफी ताहिर मलिक, जो कि वहां एक मकामी टेलीविजन के एंकर पर्सन हैं, और उन्होंने पाकिस्तान और इंडिया के दरमियान ताल्लुकात पर 2 किताबें भी लिखी हैं। ताहिर मलिक साहब, कल का ये वाकया क्या सिर्फ खिलाड़ियों का एक रवैया समझा जाए या इसके पीछे कुछ और भी है?
देखिए, इसकी तो एक बाकायदा हिस्ट्री है। अगर आप पाकिस्तान इंडिया का खेल देखें सियासत के अलावा भी, तो कबड्डी में भी आपको ये तनाव नजर आएगा, क्रिकेट में भी नजर आएगा, हॉकी में भी नजर आएगा। ये टीमें जहां पे पाकिस्तान और भारत आमने सामने होते हैं किसी भी खेल के मैदान में, तो उसको रवायती हरीफ कहा जाता है। मेरी जहां तक आपका सवाल है कि ये खेल से हटके है, तो मैं समझता हूँ कहीं ना कहीं इसमें हमारी हुकूमतों का मिजाज हमारी रियासतें भी नजर आ रही है, क्योंकि मुझे इस्लामाबाद और दिल्ली के दरमियान भी वो प्यार मोहब्बत या दोस्ती या एक वेव नजर नहीं आ रही, जिसकी रिफ्लेक्शन मैं समझता हूँ ज्यादा स्ट्रोंगली स्पोर्ट्स में नजर आई है। अगर दिल्ली और इस्लामाबाद अगर पास हों तो लगता है जैसे हमारे स्पोर्ट्समैन भी पास हो जाते हैं। मिसाल के तौर पर अगर आप हिस्टोरिकली देखें कि जब इंडिया पाकिस्तान में क्रिकेट टीम आती है तो उसके साथ खिलाड़ियों में भी एक भाईचारा और एक फ्रैंकनेस बढ़ जाती है, मगर जब इस्लामाबाद और दिल्ली में तनाव होता है तो मुझे लगता है कि स्पोर्ट्स में भी नजर आता है।
जी ताहिर मलिक, क्या ये जो कल हुआ है इससे पाकिस्तान और भारत के दरमियान हालात पर जो पहले ही कशीदा है उन पर कोई मजीद मनफी असर पड़ सकता है?
कोई इतना मजीद नहीं है, जिस तरह मैंने कहा अगर आप इनकी ट्रेडिशन में जाए ना, जो इंडिया पाकिस्तान का कल्चर है उसमें इस तरह का खासा तनाव नजर आता है, खेलों की दुनिया में इस तरह के रवैये नजर आते हैं। जिस तरह मैंने आपको बताया भी पिछले साल ही कबड्डी मैच हुआ है लाहौर में हुआ है, पाकिस्तान की टीम इंडियन पंजाब में गई है, दोनों जगह मैंने खुद तनाव देखा है। तो एक हवाले से तो मैं कह सकता हूँ कि ये इतनी बड़ी बात नहीं है, मगर मुझे ऐसे लगा कि जैसे पाकिस्तानी खिलाड़ियों ने भी जरूरत से ज्यादा रिएक्शन दिखाया, इस पर कोई बहस नहीं है। जो इंटरनेशनल नॉर्म्स हैं, जो इंटरनेशनल स्टैंडर्ड्स हैं, उस तरह पाकिस्तानी खिलाड़ियों ने विक्ट्री सेलिब्रेट नहीं की, मगर दूसरी तरफ इंडिया की भी जो फेडरेशन है और इंडिया का जो मीडिया है उसने भी जरूरत से ज्यादा रिएक्शन दिखाया। तो मैं कहना चाह रहा हूँ कि ये इंडिया पाकिस्तानी कल्चर में जो इमोशनल और रिएक्शन बेस्ड कल्चर है वो नजर आ रहा है।
जी, थैंक यू ताहिर मलिक साहब। इस वक्त फिर हम भुवनेश्वर चलेंगे जहाँ पर जर्मनी और पाकिस्तान के दरमियान हॉकी का फाइनल मैच हो रहा है। जी अरमुंगम, इस वक्त वहाँ पे मैच की ताजा सूरत हाल क्या है?
जी अभी अभी 2 मिनट बाकी था, उसके अंदर जर्मनी का प्लेयर फॉलो किया, गोल फास्ट गोल किया है, तो जो इमरान शाह जो धोनी है उसको रुकने पाया है। 2 मिनट बाकी है, जर्मनी 2-0 है। अभी 2 मिनट में 2 गोल उतारना पाकिस्तान के लिए बहुत मुश्किल होगा। ये लगभग ये है जर्मनी
ये कप जीतने का बहुत नजदीक में है
जी। थैंक यू। ये भुवनेश्वर में मौजूद थे अरमुंगम जो कि अपनी एक वेबसाइट चलाते हैं स्टिक टू हॉकी और हॉकी की खास तौर पर जर्नलिस्ट हैं। और अब्दुल रशीद शकूर पाकिस्तान से हमारे साथ थे जो बीबीसी के जर्नलिस्ट हैं। वहां पे ताहिर मलिक लाहौर से हमारे साथ मौजूद थे जो कि वहां एक मकामी टीवी चैनल के एंकर पर्सन हैं। और हमारे साथ आदेश थे गुप्ता दिल्ली ऑफिस से। बहुत शुक्रिया आप सबका। थैंक यू सैरबीन, आप बीबीसी उर्दू सर्विस से सुन रहे हैं।
ہمارے نامہ نگار قریا قریا گاؤں گاؤں
رئی میار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم بی بی سی کوئٹہ۔
شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان بی بی سی پشاور۔
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید بی بی سی اسلام آباد۔
جہاں خبر ہے وہاں ہمارا نامہ نگار ہے۔
آسٹریلیا کے مچل مارش اور اسٹیو اوکیف پہلا ٹیسٹ میچ کھیل رہے ہیں۔ عبدالرشید شکور بی بی سی دبئی۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا۔ شہزاد ملک بی بی سی اسلام آباد۔
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے۔ ریاض مسرور بی بی سی سری نگر۔
دوسری یا تیسری شادی کرے تو اسے طلاق مانگنے کا حق حاصل نہیں ہے۔ امبر شمسی بی بی سی اسلام آباد۔
باخبر رہنے کے لیے سیربین سنو۔
اور اب کھیلوں کی خبروں کے ساتھ عبدالرشید شکو۔
انٹرنیشنل ہاکی فیڈریشن نے چیمپئنز ٹرافی کے فائنل سے پہلے پاکستانی ہاکی ٹیم کے دو کھلاڑیوں امجد اور توثیق پر پابندی لگا دی ہے، جبکہ شفقت رسول کو وارننگ دی گئی ہے۔ ایف آئی ایچ نے یہ قدم گزشتہ روز سیمی فائنل میں بھارت کے خلاف جیت کا جشن مناتے وقت پاکستانی کھلاڑیوں کے مبینہ نامناسب رویے پر اٹھایا ہے۔ پاکستان ہاکی فیڈریشن کے سیکرٹری رانا مجاہد کا کہنا ہے کہ یہ فیصلہ دباؤ کا نتیجہ ہے اور اسے چیلنج کیا جائے گا۔
میں سمجھتا ہوں جی ایف آئی ایچ نے 40 سیکنڈ دیے ہوتے ہیں کہ وہ ٹیم جو ہے جو جیتنے کے بعد سیلیبریٹ کرنا چاہتی ہے وہ کر لیتی ہے۔ جو فٹ بال کی لیگز ہوتی ہیں تو کھلاڑی شرٹیں اتار کے سیلیبریٹ کرتے ہیں، یہ نارمل چیزیں ہیں۔
پاکستانی ہاکی ٹیم کے ہیڈ کوچ شناز شیخ کہتے ہیں کہ ایک دو کھلاڑیوں نے نامناسب انداز ضرور اختیار کیا، لیکن اس بارے میں انہوں نے اسی وقت معافی مانگ لی تھی۔
لڑکوں نے ہم نے جبلیشن وغیرہ کیا، ایک دو لڑکوں نے تھوڑا سا پرسنل ریئیکٹ کیا جس کے لیے میں بھی ریگریٹ ہوں۔
پاکستان اور نیوزی لینڈ کی کرکٹ ٹیمیں آج شارجہ میں تیسرے ون ڈے میں مد مقابل ہیں۔ 5 میچوں کی سیریز اس وقت 1-1 سے برابر ہے۔ مصباح الحق ہیم اسٹرنگ کی تکلیف میں مبتلا ہیں اور ان کی جگہ شاہد آفریدی کو کپتانی سونپی گئی ہے۔ پاکستانی ٹیم کے کوچ وقار یونس کے خیال میں ورلڈ کپ پہلے کھلاڑیوں کا انفٹ ہو جانا پریشان کن بات ہے۔
جو مومنٹم یا ایک جو ایک بالنگ یونٹ بننا تھا وہ اس طریقے سے نہیں بن سکا جس طریقے سے ہم بنانا چاہ رہے تھے، لیکن ابھی ٹائم ہے، اگلے 3 ون ڈے ہیں، کوشش کریں گے کہ یہ انجریز کے مسئلے حل ہوں، ورلڈ کپ سے پہلے حل ہوں، کیونکہ بڑا ضروری ہے انجریز کے مسئلے حل ہونا۔
برطانوی باکسر عامر خان نے امریکہ کے الیگزینڈر کو پوائنٹس پر شکست دے کر ورلڈ باکسنگ کاؤنسل کا ویلٹر ویٹ ٹائٹل جیت لیا۔ یہ عامر خان کی 33 مقابلوں میں 30ویں جیت تھی۔ انگلینڈ کے کرکٹ ٹیم کے کوچ پیٹر مورس نے واضح کر دیا ہے کہ اس بات کی کوئی ضمانت نہیں کہ الیسٹر کوک ہی ورلڈ کپ میں انگلینڈ کی ٹیم کی قیادت کریں گے۔ ان کا یہ بیان سری لنکا کے خلاف ون ڈے سیریز کی شکست کے بعد سامنے آیا ہے۔
سیروین، آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ پیرو کے دارالحکومت لیما میں منعقدہ اقوام متحدہ کی عالمی کانفرنس میں تنظیم کے رکن ممالک ماحولیاتی تبدیلیوں سے نمٹنے کے بارے میں ابتدائی معاہدے پر متفق ہو گئے ہیں۔ اس اجلاس کی صدارت کرنے والے پیرو کے وزیر ماحولیات مینول پلگر ویڈال کا کہنا ہے کہ مندوبین نے بات چیت کے لیے وسیع تر خاکے کی منظوری دے دی ہے جو 2015 میں ہونے والے معاہدے کی بنیاد بنے گا۔ اب اس وقت سیروین کے نسبت سنیے عالمی خبروں کا خلاصہ عبداللہ فاروقی سے۔
کی عالمی تنظیم فیڈریشن آف انٹرنیشنل ہاکی نے گزشتہ روز بھارت سے فتح کے بعد پاکستانی ٹیم کے خوشی منانے کے انداز پر دو پاکستانی کھلاڑیوں کو اس وقت جاری چیمپئنز ٹرافی ہاکی ٹورنامنٹ کے فائنل میچ کے لیے معطل کر دیا ہے۔ اسی میچ میں اس وقت جرمنی کو پاکستان کے اوپر 0-2 کی برتری حاصل ہے اور اب صرف چند لمحات کا گیم باقی ہے۔ مشرق وسطی پر سفارتی مذاکرات سے قبل اسرائیلی وزیراعظم بنیامین نتنیاہو نے کہا ہے کہ وہ اقوام متحدہ میں ایک متوقع فلسطینی جارحیت کا مقابلہ کرنے کے لیے پرعزم ہے۔ دولت اسلامیہ کے حامی جنگجوؤں نے عراق کے مغربی صوبہ انبار کی جانب مزید پیش قدمی شروع کر دی ہے۔ اطلاعات ہیں کہ البغدادیہ کے علاقے کے گاؤں دوبارہ شدت پسندوں کے کنٹرول میں چلے گئے ہیں۔ اور پاکستان اور نیوزی لینڈ کے درمیان شارجہ میں کھیلے جا رہے تیسرے ایک روزہ میچ میں نیوزی لینڈ نے پاکستان کے 365 رنز کے تعاقب میں اپنی اننگز جاری رکھی ہوئی ہے۔
سربین، آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ اب چلتے ہیں ایک عالمی خبر کی طرف۔ اقوام متحدہ کی عالمی کانفرنس میں ماحولیاتی تبدیلیوں سے نمٹنے کے لیے بالآخر ابتدائی معاہدے پر اتفاق رائے ہو گیا ہے۔ اس معاہدے کے تحت درجہ حرارت بڑھنے کے اثرات کا مقابلہ کرنے کے لیے غریب ممالک کو زیادہ فنڈ دینے کا وعدہ کیا گیا ہے۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ سارا حسن کی زبانی۔
پیرو کے دارالحکومت لیما میں منعقد ہونے والی کانفرنس میں تنظیم کے رکن ممالک شریک تھے، جنہوں نے ماحولیاتی تبدیلیوں پر آئندہ سال ہونے والی بات چیت کے لیے وسیع تر ابتدائی خاکے کی منظوری دی۔ ابتدائی مسودے میں کہا گیا ہے کہ عالمی حدت میں اضافے کے ممکنہ نتائج سے نمٹنے کے لیے غریب ممالک کو زیادہ رقوم دی جائیں گی، جبکہ ایک طریقہ کار مرتب کیا جائے گا جس سے پتہ لگایا جا سکے کہ ترقی یافتہ ممالک کس حد تک آلودگی میں کمی کا وعدہ پورا کر رہے ہیں۔ ماحولیات کے تحفظ کے لیے کام کرنے والوں نے اس ابتدائی مسودے کو کمزور اور غیر مؤثر قرار دیا ہے۔ ماحولیاتی تبدیلیوں کے متعلق اس کانفرنس میں 194 ممالک شریک تھے اور بات چیت میں امیر اور غریب ممالک کے درمیان واضح تقسیم سے ڈیڈ لاک پیدا ہو گیا تھا۔ اجلاس کی صدارت کرنے والے پیرو کے وزیر ماحولیات نے نامہ نگاروں سے بات چیت میں کہا کہ ابتدائی معاہدے سے ہر ایک کا کچھ نہ کچھ فائدہ ہوا ہے۔
Permítanme decirles que como todo texto no es perfecto, pero
مجھے یہ کہنے کی اجازت دیں کہ سارا مسودہ مکمل طور پر درست نہیں، لیکن اس میں اراکین کے نقطۂ نظر کا احترام ضرور کیا گیا ہے، اور یہ ہمارا اپنا ترتیب دیا ہوا متن ہے جس کی بنیاد کانفرنس کے صدر کو ملنے والی تجاویز پر ہے۔ میں نے سب کو سنا ہے اور مجھے مکمل طور پر یہ یقین دہانی کروائی گئی ہے کہ اس مسودے کے تحت بغیر کسی توقع کے ہم سب کو فائدہ ہوگا۔
معاہدے میں کہا گیا ہے کہ تمام ممالک طے شدہ ہدف کے علاوہ بھی آلودگی میں کمی کے لیے اپنے اپنے اہداف مقرر کریں گے، اور آئندہ سال نومبر تک ماحولیاتی تبدیلی سے متعلق اقوام متحدہ کا ادارہ تمام ممالک کی کارکردگی رپورٹ جمع کروائے گا۔ معاہدے میں یہ بھی کہا گیا ہے کہ بڑھتے ہوئے عالمی درجہ حرارت کی وجہ سے ترقی پذیر ممالک کو جو مالی نقصان ہوگا اس کے ازالے کے لیے ایک منصوبہ شروع کیا جائے گا۔ لیما میں موجود بی بی سی کے نامہ نگار کا کہنا ہے کہ اجلاس میں شریک 194 ممالک میں سے سب کو اپنی مرضی کی چیزیں تو نہیں ملی، لیکن کچھ نہ کچھ ضرور ملا ہے۔ ماحولیاتی تبدیلی کے متعلق طے پانے والا یہ ابتدائی معاہدہ 2015 میں طے پانے والے معاہدے کی بنیاد بنے گا۔ اس معاہدے کی تفصیلات آئندہ سال فرانس کے دارالحکومت پیرس میں ماحولیات پر ہونے والے عالمی سربراہی اجلاس میں پیش کی جائیں گی۔
سارا حسن بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ سنا رہی تھی، جس میں ماحولیاتی کانفرنس میں کسی ایک معاہدے پر اتفاق رائے کی بات بتائی گئی۔ مگر ہمارے ماحولیات کے نامہ نگار نوین سنگھ کھٹکک، جو کہ پیرو کی دارالحکومت لیما میں ہیں، کہتے ہیں کہ کئی لوگ اس معاہدے کو گرین واش یا دکھاوے کی کامیابی قرار دے رہے ہیں۔ اب چلتے ہیں بھارت کے زیر انتظام کشمیر۔ جی، بھارت کے زیر انتظام کشمیر میں آج چوتھے مرحلے کی پولنگ کے تحت وادی کے 16 اور جموں خطے کی 2 نشستوں کے لیے انتخابات ہوئے۔ گزشتہ 3 مرحلوں کی طرح آج بھی بڑی تعداد میں لوگوں نے سخت سردی اور علیحدگی پسندوں کے بائیکاٹ کال کے باوجود پولنگ مراکز کا رخ کیا، تاہم سری نگر کے اکثر حلقوں میں بائیکاٹ کا اثر بھی نمایاں تھا۔ اس دوران وادی بھر میں الیکشن مخالف ہڑتال رہی اور بعض مقامات پر لوگوں نے الیکشن مخالف مظاہرے کیے۔ سری نگر سے ریاض مسرور۔
انتخابات کے چوتھے مرحلے کے تحت آج وادی میں سری نگر، شوپیان اور اننت ناگ کی 16 جبکہ جموں کے سامبا ضلع کی 2 نشستوں کے لیے ووٹ ڈالے گئے۔ بعض انتخابی حلقوں میں سیاسی گروپوں کے آپسی تصادموں اور بی جے پی امیدواروں کی طرف سے پولنگ عملہ اور ووٹروں پر تشدد کے واقعات کو چھوڑ کر مجموعی طور آج کا مرحلہ پرامن رہا۔ مکمل ہڑتال، سخت سردی اور اضافی سیکیورٹی بندوبست کے باوجود اننت ناگ اور شوپیان میں لوگوں کی بڑی تعداد نے پولنگ بوتھوں کا رخ کیا۔ سری نگر میں دوپہر تک ووٹنگ کی رفتار سست تھی، لیکن پولنگ کے اختتام پر حکام نے بتایا کہ ووٹنگ کی شرح 30% رہی، جو کہ ایک ریکارڈ ہے۔ ووٹ ڈالنے والے لوگ اکثر مجبوری کو جواز بناتے ہیں، لیکن بوائیکاٹ کرنے والوں کا خیال ہے کہ حکام مبالغے سے کام لے کر ووٹنگ شرح کو بڑھا چڑھا کر پیش کرتے ہیں۔
میرا نام ہے شبیر احمد۔ ٹھیک، ہاں میں نے ڈالا، اس لیے ڈالا ہمارا یہاں کام لڑکوں کو لے رہا ہے، ان کو اسی لیے ہم ووٹ ڈال رہے ہیں، ظلم کے لیے ووٹ ڈال رہے ہیں، ظلم ہٹانے کے لیے۔ नहीं खोप कोई नहीं, लेकिन जो आते हैं, जो सरकार आते हैं वो अपना उठाते हैं, फायदा तो क्यों, मतलब लोगों को नहीं देते हैं, इसीलिए हम वो डाल रहे हैं कि लोगों को फायदा आना चाहिए।
नहीं ऐसा नहीं है, अगर आप टोटल काउंटिंग करोगे यहाँ पे, मैं अभी बहुत से पोलिंग बूथ्स पे गया, जैसे यहाँ पे पास ही में एक पोलिंग बूथ है, वहाँ पे 6 बूथ्स एक जगह पे है, वहाँ पे 6,000 वोट है, सुबह से वहाँ पे 100 वोट पड़े हैं, 6,000 वोट।
श्रीनगर के हसास तरीन नौहटा, जामा मस्जिद, हब्बा कदल वगैरह इलाकों में वोटिंग की बहुत कम शरह रिकॉर्ड की गई। तारीखी जामा मस्जिद का इलाका हुरियत कॉन्फ्रेंस उमर ग्रुप के सरबराह मीरवाइज उमर फारूक का गढ़ माना जाता है और मुसलह ग्रुप अलमर मुजाहिदीन के चीफ कमांडर मुश्ताक अहमद जरगर भी इसी इलाके से ताल्लुक रखते हैं। दरअसल जम्मू कश्मीर लिबरेशन फ्रंट के रहनुमा मोहम्मद यासीन मलिक के आबाई इलाका मायसुमा में आज मकामी लोगों ने इलेक्शन मुखालिफ मुजाहरे। वाजा रहे यासीन मलिक और दीगर मुतअद्दिद अलहदगी पसंद रहनुमा उन 1,000 से जायद लोगों में शामिल हैं जिन्हें इंतखाबात शुरू होने से पहले ही गिरफ्तार किया गया था। लेकिन मानी खैज सवाल ये है कि श्रीनगर में अलहदगी पसंदों का असर होने के बावजूद इस बार लोगों ने पोलिंग मराकज का रुख क्यों किया।
ये थे श्रीनगर से रियाज मसरूर। मौसीकी के मुख्तलिफ इसनाफ, गाने, कवाली या सूफियाना कलाम अक्सर मुख्तलिफ शख्सियात पर मुख्तलिफ अंदाज में अपने तासुर छोड़ता है, चाहे उनका ताल्लुक किसी भी शोबे से हो। हम हर एतवार को ऐसे 5 गाने सुनवाते हैं जो किसी भी तरीके से किसी शख्सियत पर असरअंदाज हुए। आज ये शख्सियत हैं पीपल्स पार्टी की एक रहनमा और साबिक वजीर इत्तलाल शेरी रहमान, जो पहले सहाफत में थी और फिर सियासत में आ गईं। सुनिए उनकी गुफ्तगु और वो पसंदीदा गाने जिनसे उनकी यादें वाबस्ता हैं। तर्तीबो पेशकश फीफी हारून।
पहले मैं आपको एक मैडम नूर जहां का गाना जरूर सुनाना चाहूंगी। मैडम नूर जहां पाकिस्तान की सबसे मेरी नजर में अव्वलीन फनकार हैं और उनका कंट्रीब्यूशन 10 प्रोग्राम्स में भी नहीं हो सकता, हम गाने चुनते रहे। और नागमुनी का मैं एक गाना साजना आपको ये सुनाना चाहूंगी, और क्योंकि इसमें बहुत सारी चीजें थी, इसमें एक तो रानी थी, रानी उस वक्त की 80s की स्टार थी बहुत बड़ी। दूसरा ये था कि जो हमारे बच्चे नहीं देख सके हैं, नहीं एक्सपीरियंस कर सकते हैं, वो एक दूसरा पाकिस्तान था जहाँ हर अकलियत, हर रिलीजन, हर सेक्ट को मेन स्ट्रीम में अपनी बात करने की, अपनी सकाफत रचाने की बहुत हक था और एक करेंसी थी उसकी। तो आप सोचें नागमनी एक जैसी फिल्म आप बन सकती है आजकल के जो हालात हैं उसमें, तो बिल्कुल ही नामुमकिन है ये। तो ये गाना सुनिए और ये भी सुनिए इसमें मैडम नूर जहाँ की जो वोकल कॉर्ड्स हैं वो कितने ऑक्टेव्स और लेवल्स क्रॉस करती हैं जब वो साजना करके गाती हैं। मैं नहीं समझती कि और कोई उस वक्त का फनकार या आज का, शायद अब हैं, अब तो बहुत बड़ी टैलेंट पूल है पाकिस्तान में और उनको इनकरेज भी किया जा रहा है। उस जमाने में तो रेडियो पाकिस्तान के जरिए हर आर्टिस्ट आता था ना, और फिल्मों के लिए प्लेबैक सिंगिंग होती थी। मैडम का जो, नूरजहां का जो गाने का अंदाज था, उनकी कैपेसिटी थी, उनकी जो सुर वो कहाँ से कहाँ पहुँचाती थी, ये एक नॉर्मल प्लेबैक सिंगर या किसी भी सिंगर का रेंज नहीं था। ये तो वेस्टर्न दुनिया में ऑपरा सिंगर का रेंज कहा जाता है। 1964 की जंग में उन्होंने ए वतन के सजीले जवानों बार बार पाकिस्तानी रेडियो पे चल रहा होता था, टीवी तो उस वक्त था नहीं, तो मुस्तकिल हम जब बंकर में होते थे उसकी भी आवाज़ गूंजती थी। मैं उसके बाद आपको 1971 की जंग के जो गाने थे वहाँ ले जाना चाहूँगी। मेरी पैदाइश 1960 की है, इसमें तो कोई कंफ्यूजन नहीं है। हमने दो जंगों के दरमियान, एक 1965 की वॉर थी और 71 की वॉर थी, दोनों में पाकिस्तान के हालात को और अपनी जिंदगियों को एक्सपीरियंस किया। शहनाज बेगम उस वक्त की एक बहुत नामवर फनकार थी और ईस्ट पाकिस्तान से उनका ताल्लुक था। फिर उसके बाद जब वो बांग्लादेश बना और इतने खून के दरिया बहे तो वो चली गई वापस। बड़ा ट्रॉमेटिक वक्त था पाकिस्तान के लिए और हम सब के लिए। 71 में देखिए मेरी उम्र 11 साल की होगी, लेकिन मैं टीवी पे देखती थी बार बार शहनाज बेगम को और वो गा रही होती थी मौज बढ़े या आंधी आए दिया जलाए रखना है घर की खातिर सौ दुख झेले घर तो आखिर अपना है।
घर की खातिर सौ दुख झेले घर तो आखिर अपना।
उसमें इतनी सारी यादें और परेशानियां और सोच और फिक्र अलमिये इन अल्फाज में मेरे लिए एक निचोड़ की तरह हैसियत रखते हैं कि मैं आपको अल्फाज में समझा नहीं सकती कि उस वक्त शहनाज बेगम और सारे वहाँ बंगाली आर्टिस्ट मुस्तकिल पीटीवी पे होते थे और ईस्ट पाकिस्तान जब बांग्लादेश बना वो जंग और फिर हमारे प्रिजनर्स ऑफ वॉर और बहुत जो एक तलखी दोनों ममालिक के दरमियान आई वो दूसरे मुल्क बने और पाकिस्तान के लिए बहुत ये एक ट्रॉमेटिक और मुश्किल वक्त भी था और तारीख का ये बहुत बड़ा हमारे लिए लेसन है। ये एक हमारे सारे यंगर जनरेशन्स के लिए मैं चाहूंगी इन वक्त के बारे में पढ़ें सोचें समझें कि उनका मुल्क कहाँ से आया है और क्या सबक सीख सकते हैं हम इस तारीख से। और वो गाना जो है मौज बढ़े या आंधी आए ये एक बंगाली फनकारा गा रही है और हम उस वक्त बार बार उसे सुन रहे हैं हम समझ रहे हैं कि मुल्क जैसा भी है हमें इसके लिए दिया जला के रखना है आखिर ये हमारा मुल्क है। और उस वक्त तो वो दो लख्त हो गया लेकिन आज के दिनों के लिए मैं समझती हूँ आज के दौर के लिए जब बहुत खतरात मुल्क को लाहक हैं और इंसान अक्सर सोचता है कि बहुत लोग यंग लोग हमारे कहते हैं अच्छा मेरे लिए यहाँ क्या रखा है मैंने कहा सब कुछ यहीं का है आपकी शनाख्त यहीं से है आप बाहर भी जाएंगे तो आपका दिल यहीं अटका रहेगा जैसे फीफी आपका है और आप क्या कर रही हैं पाकिस्तान के गाने और उनकी यादें रिकॉर्ड कर रही हैं ना तो ये पाकिस्तानियों तो शनाख्त की बात है और ये गाना पाकिस्तान के लिए इस वक्त भी बहुत ये चार अल्फाज कम से कम बहुत मौजू हैं कि हमें घर की खातिर सौ दुख तो झेलने पड़ते हैं लेकिन घर तो आखिर अपना है आग तो लगी हुई है इसको बुझानी है और आपस में लड़के तो बुझेगी नहीं।
तो तीसरा गाना शहरी आपने कौन सा चुना है?
तीसरा गाना अगेन मैं अपनी जिंदगी से वाबस्ता करूंगी वो है शबाना नोशी का दिलाती। मैं उस वक्त हेरल्ड की नई नई एडिटर बनी थी और बेनजीर भुट्टो शहीद वापस आ रही थी पहली दफा पाकिस्तान में एक डिस्को बीट पर सियासी तंजीम ने एक अपना एंथम जिसे कहते हैं बनाया हुआ था वो बेनजीर की वापसी का एंथम था और 11 साल से इस मुल्क में आमरियत का काला दौर था काले कवानीन आए थे जिन खवातीन के खिलाफ अकलियतों के खिलाफ और मेरी सारी जिसे कहते हैं ना पॉलिटिकल अवेयरनेस जो होती है वो उन सालों में हुई थी। मैं कॉलेज भी गई थी बाहर से आती थी सिंध असेंबली में जाके बैठती थी जो रिवाइव हुई थी और उन वक्तों में मुझे याद है जो सेंसरशिप जो हंगामे तमाशे और फिर ये एक जैसे रोशनी की किरण मुल्क पे एकदम एक नई अपॉर्चुनिटी नई वगैरह हम सब क्लिफ्टन चौक तक नहीं पहुंच पाते थे। खुशी की बात ये थी कि सिंध की दो तीन बड़ी बड़ी तंजीमें और मैं उस वक्त ये भी कहूँगी MQM और पीपल्स पार्टी खड़े होकर रोड पे ट्रैफिक डायरेक्ट कर रही होती थी लोगों की फलाह के लिए और गाने बज रहे होते थे वोट बेसन से आवाज आ रही होती थी लोग सड़कों पर नाच रहे थे और रात हो गई और ये रोशनियों का शहर दमक रहा। ये उस वक्त का मेरे लिए खास एक अलामती गाना है पिछले दिनों भी मैंने इसको फिर स्टेज पे सुना और बहुत मुझे खुशी हुई
फाइनली लोगों को ये आज़ादी थी कि वो नाच सकें जनरल जिया के दौर में तो ये अलाउड ही नहीं था। चौथा गाना कौन सा है?
अब मैं आपको थोड़ा सा सुफियाना कलाम और पाकिस्तान के सबसे और बड़े स्टार की तरफ ले जाऊंगी जो हमारे साथ नहीं है अफसोस नुसरत फतेह अली और उनकी बहुत कवाली और मशहूर है बहुत कलाम उनके परफॉर्मेंसेस बहुत से फ्यूजन परफॉर्मेंसेस मतलब लंदन फ्रांस हर जगह इनका इंटरव्यू जब ये स्टार नहीं थे हमने हेरल्ड में छापा था मुझे याद है और फिर ये बहुत बड़े स्टार बन गए। और मेरे जो शोहर हैं नदीम हुसैन उनको बहुत शौक है कवाली का बहुत सी तो उनकी मशहूर कवालियाँ हैं सिग्नेचर कवालियाँ शायद ये पाकिस्तान में इतनी मशहूर ना हो ये रिकॉर्डिंग ही लंदन में शायद हुई थी और ये बाबा फरीद जो लाहौर में पाकपटन जिनका मज़ार है बहुत बड़े पीर हैं और सरकार हैं इस पूरे चिश्तिया सिलसिले के, जिसकी अजमेर में हम रास्ते ढूंढते हैं। और ये जितनी जो सुफियाना कवालियाँ हैं, इसमें आबदा परवीन भी अपना सराय की भुले शाह के हैं, और ये हमने बहुत सुने हैं भिट शाह के मज़ार पे जा जा के, अब्दुल्ला शाह गाजी के, यहाँ कराची में कहाँ कहाँ कवाली नहीं सुनी है सहवन के मज़ार पे, और भिट शाह में तो ख़ास हमने बहुत वक्त गुजारा है हर उर्स पे शाह अब्दुल लतीफ़ भटाई का। लेकिन ये चिश्तिया सिलसिले का, क्योंकि मेरी उससे ख़ास एक वाबस्तगी है, मैं गंज शक्कर वाली आपको सुनाना चाहूँगी। ये नुसरत फ़तेह अली का भी एक बहुत, मैं समझती हूँ, उम्दा उनकी इसमें रेंडिशन है, इज़ वन ऑफ हिज प्रीमियर कवाली। बहुत सी रिकॉर्डिंग्स ख़त्म भी हो जाती हैं, इंशाल्लाह ये रिवाइव होगी आपके प्रोग्राम की वजह से, और आप भी ज़रूर से इंजॉय करेंगे। शरी, ज़्यादातर जो आपने गानों का जिक्र किया है 1965-1971, आजकल की मौसीकी में आपको दिलचस्पी है, आप क्या सुनती हैं आप?
मुझे बहुत शौक है कोक स्टूडियो, और ये जो रिवाइवल हुआ है नए आर्टिस्ट और नौजवान सूफी रॉक आप कह लें, बहुत से हैं, और सूफी रॉक और पॉप के अलावा भी पाकिस्तान में फेस्टिवल ऑफ लाइट्स एंड म्यूजिक और साउंड, और मैं समझती हूँ इतना टैलेंट है यहाँ पे जो शोकेस नहीं हो पाता, लेकिन शुक्र है कि ये इस तरह की कंपनीज प्रमोट कर रही हैं, और बहुत से और भी सुना इस तरह के शोज आ रहे हैं। अमेरिका में जब मैं सफीर थी तो मेरे हर दावत पे कोक स्टूडियो ही चला करता था बैकग्राउंड में, क्योंकि इसमें नए और पुराने आर्टिस्ट की एक मिक्स होती है, इंडस वैली सिविलाइजेशन का, हमारी प्लोरलिज्म का, सबका मिक्स नजर आता है, और हम म्यूजिक एक्सपोर्ट जरूर करें, दिस कैन बी वन ऑफ आवर बिगेस्ट एक्सपोर्ट्स। तो मैं इस वक्त सिंध से सनम मारवी को चूज करूंगी, वो भी खास इसलिए कि जब मैं मिनिस्टर इन्फॉर्मेशन थी तो मैंने यूसुफ सलाउद्दीन को लाहौर फोन करके कहा कि आप इस तरह का प्रोग्राम शुरू करें। सनम मारवी उन प्रोग्राम से निकल के आई और फिर बहुत बड़ी खुद स्टार हो गई हैं। सजाद अली और सनम मारवी का है ये भी सुफियाना करामी कह लें, और इसमें शुरू करती हैं निज़ामुद्दीन औलिया से, हज़रत निज़ामुद्दीन औलिया जो दिल्ली में इनकी खानकाह है और मज़ार है। रंग लागा सनम मारवी और सजाद अली का, मैं समझती हूँ और भी उन्होंने बहुत गाने गाए लेकिन मेरी लिए ये एक खास अहमियत रखता है, और ये बहुत ही खूबसूरत तो एक म्यूजिकल कंपोजिशन ये अपनी नौयत का है कि बीच में ऐसा लगता है कि ये एक वेस्टर्न ऑपरा चल रहा है, फिर वापस वो जाता है अपनी पाकिस्तानियत तक, और इट्स अ सुपर्ब रेंडिशन ऑफ कंटेम्प्रेरी म्यूजिक। सनम मारवी को मैंने वाशिंगटन भी बुलवाया, वो बगैर किसी चार्ज के आई, बहुत बड़ा 3 दिन का सूफी फेस्टिवल हुआ था, सनम मारवी टुक द हाउस डाउन। मैं बहुत फखर से कह सकती हूँ कि पाकिस्तान की जो एंट्रीज थी वो इसमें सबसे आगे पहुंच गई, और सब लोग देखते रह गए कि ये पाकिस्तान की नई टैलेंट है ना, तो दुनिया को हमें ये एक्सपोर्ट करना है म्यूजिक, बहुत जरूरी है कि ब्रांड पाकिस्तान का ये एक हिस्सा बने और हमारी सारी सफारत खाने भी इस तरह प्रमोट करें।
5 गानों पर मुश्तमिल ये प्रोग्राम आप सुन रहे थे। यहाँ पे शेरी रहमान ने आपको काफी बेहतरीन गाने सुनवाए, कवालियाँ सुनाई, पीयूष पारी का बेनजीर का 80s में वापसी के बाद दिलातीर विजय भी सुनवाया, और नुसरत फतेह अली खान भी, और उन्होंने बड़ी खूबसूरत बात की कि घर की खातिर 100 दुख छेले, घर तो आखिर अपना है, तो पाकिस्तानियत और शनाख्त की बात कर रही थी पीपल्स पार्टी की रहनुमा और साबिक वज़ीर इत्तला शेरी रहमान। अब वक्त हुआ जाता है वसतुल्लाह खान के हफ्तेवार प्रोग्राम का, तो चलिए सुनते हैं बात से बात वसतुल्लाह से।
7.5 अरब की इस दुनिया में वो 1645 इंसान भी शामिल हैं जिनके असासों की मजमुई मालियत 6 खरब 30 अरब डॉलर है। बिल गेट्स और वॉरेन बफेट समेत दुनिया का हर 4th अरबपति कोई अमरीकी शहरी है। इस दुनिया की मईशत को जो 500 बड़ी कंपनियां और मल्टी नेशनल कॉरपोरेशनें कंट्रोल कर रही हैं, उनमें हर चौथी या पांचवी कंपनी अमरीकी है। इस दुनिया की सिर्फ 5% आबादी अमरीका में रहती है, लेकिन इस कुर्राए अर्ज के 25% वसायल अमरीका इस्तेमाल करता है। अमरीका दुनिया की सबसे बड़ी सनती ताकत है। पूरी दुनिया के सालाना फौजी अखराजात अगर 100 रुपए हैं तो उनमें से 37 रुपए सिर्फ अमरीका खर्च करता है। امریکہ 8,000 سالہ معلوم انسانی تاریخ کی سب سے بڑی فوجی قوت ہے۔ ایک امریکی کی فیکس سالانہ آمدنی اوسطاً $53,000 ہے۔ آمدنی اور معیار زندگی کے اعتبار سے امریکہ 5واں بہترین ملک سمجھا جاتا ہے۔ 47 سالہ ہیلن جانسن بھی اسی امریکہ کی ایک ریاست الاباما کے شہر ٹورنٹ کے ایک اپارٹمنٹ میں اپنی دو بیٹیوں، 1 اور 3 برس کی 2 نواسیوں اور ایک بھانجی کے ساتھ رہتی ہیں۔ مگر اس 6 رکنی بروکن فیملی کی زندگی کا تار $120 فی ہفتہ کے ویلفیئر چیک سے جڑا ہوا ہے۔ گزشتہ ہفتے انہیں یہ چیک نہیں ملا، شاید ڈاک کی تقسیم میں کہیں رہ گیا ہوگا۔ 2 دن فاقہ رہا۔ ہیلن جانسن آخری $1.25 لے کے قریبی جنرل سٹور پہنچی تاکہ 5 انڈے خرید سکے، مگر 50 سینٹ کم پڑ گئے اور سٹور والے نے معذرت کر لی۔ ہیلن نے نظر بچا کے 5 انڈے اپنے کوٹ کی جیب میں ڈال لیے، لیکن باہر نکلتے نکلتے گھبراہٹ میں وہ کسی شے سے ٹکرا کے پھسل گئی اور کوٹ کی جیب میں رکھے انڈے ٹوٹ گئے۔ اسٹور والے نے پولیس بلا لی۔ سارجنٹ ولیم ٹریسی موقع پہ پہنچا۔ ہیلن نے $1.25 سارجنٹ کی ہتھیلی پہ رکھ دیے۔ سارجنٹ ٹریسی نے پورا واقعہ سننے کے بعد ہیلن کو شاپ لفٹنگ کے الزام میں گرفتار نہ کرنے کا فیصلہ کیا اور اسے انڈوں کا پورا ڈبا اپنی جیب سے خرید کے اس شرط پہ دیا کہ آئندہ ایسی حرکت نہیں کرے گی۔ 4 روز بعد سارجنٹ ٹریسی ایک اور ساتھی کے ہمراہ ہیلن کے اپارٹمنٹ پہنچا۔ 2 پولیس افسر دیکھ کے ہیلن کا رنگ پیلا پڑ گیا، مگر یہ پولیس والے اس کے خاندان کے لیے پوری گاڑی اشیائے خورد و نوش سے بھر کے لائے تھے تاکہ ہیلن کا خاندان کم از کم کرسمس تک پیٹ بھر کے کھانا کھا سکے۔ 47 سالہ ہیلن کا کہنا ہے کہ آخری دفعہ اس نے کھانے پینے کی اتنی چیزیں ایک ساتھ 12 برس کی عمر میں اپنی دادی کے گھر پہ دیکھی تھی۔ یہ کہانی پڑھنے سے پہلے تک میرا خیال تھا کہ امریکہ دنیا کے ساتھ جو بھی اچھا برا کر رہا ہے وہ ٹھیک ہی ہے۔ اگر باقی دنیا کی قیمت پہ ایک عام امریکی کا بھلا ہو رہا ہے تو سودا برا نہیں، مگر کیا فائدہ یوں 5 برِ اعظموں کو بے سکون کرنے اور اپنا نظریہ آزادی اور نظریہ معیشت اس پہ مسلط کرنے کا، جب الاباما میں رہنے والی ہیلن 6 بچوں کو 1 وقت کا کھانا دینے کے لیے 50 سینٹ کم پڑنے کے سبب 5 انڈے بھی نہ خرید سکے۔
آپ سن رہے تھے وسط اللہ خان سے، ان کا ہفتے وار کالم بات سے بات۔ اب سنیے آپ کے خطوں پر مشتمل ہفتے وار پروگرام لسنرز میل۔
سامعین کے خطوط پہ مشتمل پروگرام پیش خدمت ہے۔ آپ کا خط ملا۔ سب سننے والوں کو عارف وقار کا آداب،
اور میں ہوں شمالہ جعفری، میرا بھی سلام قبول کیجیے۔
میرا خیال ہے آج محفل کی ابتدا کوٹلہ نواب سے موصول ہونے والے اس مفصل خط سے کی جائے۔
جی ہاں، غلام مصطفیٰ نائش لکھتے ہیں، سندھ سے آنے والے کچھ خطوط آپ کی محفل میں پیش کیے گئے جن سے اندازہ ہوتا ہے کہ وہاں جنگلی حیات کے تحفظ کا کوئی قانون نہیں ہے، اور اگر ہے تو اس پر بالکل عمل نہیں ہوتا۔ جانوروں اور پرندوں پر ہونے والے ظلم و ستم کے بارے میں یا تو آپ خطوط نشر نہ کیا کریں یا پھر متعلقہ افسروں اور اہلکاروں کے کان بھی کھینچا کریں۔
غلام مصطفیٰ صاحب، سامعین کے خیالات کو نشر کرنا تو ہمارے بس میں ہے، لیکن اہلکاروں کے کان کھینچنا ہمارے دائرہ کار سے باہر ہے۔
مکتوب نگار ایک اور معاشرتی برائی کی طرف اشارہ کرتے ہوئے لکھتے ہیں، جوتا جو پاؤں میں پہننے کی چیز ہے اسے ہم کاغذ میں لپیٹ کر اور ڈبوں میں بند کر کے حفاظت سے ایئر کنڈیشنڈ الماریوں میں رکھتے ہیں، لیکن پھل اور سبزیاں، گوشت اور کلیجی، سموسے اور پکوڑے جو کہ ہماری خوراک کا حصہ ہیں، انہیں فٹ پاتھ پر رکھ کر بیچتے ہیں جہاں مکھیاں ان پر منڈلاتی ہیں اور آس پاس کی جراثیم بھری گرد ہر وقت ان پر پڑتی رہتی ہے۔ کچھ علاج اس کا بھی اچارہ گراں ہے کہ نہیں؟
علاج تو موجود ہے، اور کبھی کبھی جب انتظامیہ جوش میں آتی ہے تو سامان خرد و نوش بیچنے والے حفاظتی جالیاں بھی لگا لیتے ہیں، لیکن جو ہی انتظامیہ کا جوش ٹھنڈا پڑتا ہے گندے نالے کے کنارے پھر سے کھانے پینے کی اشیاء کے خانچے لگ جاتے ہیں۔
گویا سرکاری نگرانی کوئی مستقل حل نہیں ہے، بلکہ دکانداروں میں احساس ذمہ داری پیدا کرنا ضروری ہے،
اور یہ احساس ذمہ داری خود عوام ہی پیدا کر سکتے ہیں۔ جوں جوں صحت و صفائی کے معاملات میں عوامی آگہی بڑھے گی، دکاندار بھی ذمہ داری کا ثبوت دینے لگیں گے، کیونکہ وہ بھی تو عوام ہی میں سے ہے نا۔
گاؤں بیٹو جتوئی ضلع دادو سے نیاز علی جتوئی لکھتے ہیں، میں صبح کی نشریات بہت باقاعدگی سے سنتا ہوں، لیکن ارد گرد کے درختوں میں صبح صبح چڑیوں کا اتنا زیادہ شور ہوتا ہے کہ بعض اوقات اہم خبریں مس ہو جاتی ہیں۔ آخر چڑیاں صبح صبح اتنا شور کیوں مچاتی ہیں؟
نیاز علی صاحب، پہلی بات تو یہ ہے کہ وہ چڑیاں نہیں بلکہ چڑے ہوتے ہیں، اور شور مچا مچا کر وہ اپنی اپنی چڑیا کو متاثر کرتے ہیں اور دوسرے چڑیوں کو متنبع بھی کرتے ہیں کہ دیکھو درخت کی یہ ٹہنی میرا علاقہ ہے اور یہ چڑیا میری ساتھی ہے، چنانچہ اس طرف بری نگاہ ڈالی تو پھر مجھ سے برا کوئی نہ ہوگا۔
شاہپور چاکر سے ہمارے مستقل مکتوب نگار عبد الرزاق شر لکھتے ہیں، آپ کو خط بھیجنے والے اکثر لوگ شکایت کرتے ہیں کہ اردو سروس کی نشریات میں بے شمار الفاظ انگریزی کے استعمال کیے جاتے ہیں، آپ جواب دیتے ہوئے ہمیشہ معذرت کا اظہار کرتے ہیں، حالانکہ اس اعتراض کا منہ توڑ جواب دیا جا سکتا ہے کیونکہ انگریزی کے بہت سے الفاظ اب اردو کا مستقل حصہ بن چکے ہیں۔ اعتراض کرنے والوں سے پوچھئے کہ لفظ ریڈیو کی اردو کیا ہوگی، اسی طرح ٹیلی فون، ایس ایم ایس، مس کال، ایزی لوڈ، ایمپلیفائر اور لاؤڈ سپیکر کی اردو کہاں سے لائیں گے؟
آپ نے تو منہ توڑ جواب دے دیا رزاق صاحب، لیکن ہم سامعین سے یہ گستاخی نہیں کر سکتے۔ پچھلے دنوں کراچی سے ایک سامعین نے فون کر کے یہی اعتراض کیے تو ہم نے ان سے کہا کہ بھائی اب ٹیلی فون کو ہم اور کیا کہہ سکتے ہیں، تنک کے بولے اعلی ترسیل الصوت۔
توبہ ہے، اسے تو ٹیلی فون ہی بہتر ہے۔ بہرحال اگلے خط کی طرف پڑھتے ہیں۔
جی،
بدین سے ولیم مہاراج لکھتے ہیں، عورتوں پر جنسی تشدد سے لے کر تحفظ حیوانات تک آپ کے یہاں سے ہر مسئلے پر بہت عمدہ اور کارآمد رپورٹیں نشر ہوتی ہیں، بعض اوقات وسط اللہ خان بھی انہی موضوعات پر قلم اٹھاتے ہیں اور دودھ کا دودھ پانی کا پانی کر دیتے ہیں۔ آج میں بھی آپ کی توجہ اپنے علاقے میں موجود ایک اہم مسئلے کی طرف دلانا چاہتا ہوں۔ بدین میں 6 شوگر ملے ہیں جن سے خارج ہونے والا کیمیکل ویسٹ یعنی کیمیائی فضلہ پانی میں حل ہو کر انسانوں کے ساتھ ساتھ جانوروں اور پرندوں کے لیے بھی زہر قاتل کا درجہ اختیار کر چکا ہے۔ ہم نے جب بھی اس صورتحال کے خلاف آواز اٹھائی وہ صدا با صحرا ثابت ہوئی۔ اب ہمیں کیا کرنا چاہیے؟
صدائے احتجاج جاری رکھنی چاہیے، جو کہ خاموش رہنے سے بہرحال بہتر ہے، کیونکہ آج نہیں تو کل اس آواز کی سنوائی ہو سکتی ہے۔
اور مکتوب نگار سے گزارش ہے کہ آئندہ خط لکھیں تو اپنا نام انگریزی کے کیپیٹل لیٹرز میں بھی ضرور لکھ دیں، آج ہم نے اندازے سے ان کا نام پڑھا ہے جو کہ غلط بھی ہو سکتا ہے۔
اور ہماری یہ درخواست صرف ولیم مہاراج سے نہیں بلکہ تمام مکتوب نگاروں سے ہے کہ اپنا اور اپنی بستی کا نام صاف ستھرا لکھا کریں اور ہو سکے تو انگریزی کے کیپیٹل حروف میں دوہرا بھی دیا کریں۔
چک فوجیاں والا سے راجہ مختار احمد لکھتے ہیں، ہمارے ضلع بہاول نگر کی 4 تحصیلوں یعنی چشتیاں، ہارون آباد، فورٹ عباس اور منچن آباد میں کپاس کی بھرپور پیداوار ہوتی ہے، لیکن علاقے میں دھاگا کاٹنے یا کپڑا بنانے کی ملیں نہیں ہیں، جس کی وجہ سے یہاں کے لوگوں کو محنت مزدوری کے لیے لاہور یا فیصل آباد جانا پڑتا ہے۔ اگر یہاں اس طرح کی ملیں لگ جائیں تو علاقے سے غربت کا خاتمہ ہو سکتا ہے۔
آپ کی یہ عمدہ تجویز اس نشریے کے ذریعے حکام بالا تک پہنچ رہی ہے راجہ صاحب، توجہ دلانے کا شکریہ۔
اچھا عارف، یہ اگلے دونوں خط نیلوفر کے بارے میں ہیں۔
نیلوفر؟ یہ کون محترمہ؟
محترمہ نہیں، میں سمندری طوفان کی بات کر رہی ہوں۔
اچھا اچھا، وہ نیلوفر۔
جی ہاں، ضلع سجاول سے محمد حنیف ملاح لکھتے ہیں، سندھ کے ساحلی علاقوں سے جب طوفان نیلوفر ٹکرایا تو آپ نے کراچی، ٹھٹھا اور بدین کے باسیوں کو تو الرٹ کر دیا، لیکن ساحلی پٹی کے اہم علاقے سجاول کے لوگوں کو کچھ نہیں بتایا۔ آخر ہمیں بھی اب ضلع کا درجہ مل چکا ہے، اس لیے آپ کو ہمارا بھی خیال رکھنا چاہیے۔
جی جی، یقیناً ہم آئندہ خیال رکھیں گے۔
اور اسی سلسلے میں جیکب آباد سے ہمارے پرانے سامع اسلم بروہی پوچھتے ہیں کہ سمندری طوفانوں کے نام عورتوں کے ناموں پر کیوں ہوتے ہیں اور یہ ہر سال بدل کیوں جاتے ہیں، مثلاً نیلوفر کا نام ہم نے پہلی بار سنا ہے۔ اور سامعین، یہی ہے آج کا سوال۔
اسلم صاحب، امریکہ کے نیشنل ہریکین سینٹر میں کام کرنے والے زیادہ تر کارکن چونکہ مرد ہوتے تھے، اس لیے وہ اپنی بیوی، بیٹی یا محبوبہ کے نام پہ طوفان کا نام رکھ دیتے تھے۔ البتہ 1980 کے بعد سے طوفانوں کے مردانہ نام بھی سننے میں آ رہے ہیں۔
آپ سن رہے تھے بی بی سی کا ہفتہ وار سلسلہ آپ کا خط ملا۔ اس کے ساتھ ہی سہروین اختتام کو پہنچا۔ سہروین کے آج کے ایڈیٹر تھے سکلین امام اور پروڈیوسر تھیں مہپارا ستر، اور اسٹوڈیو مینیجر کے فرائض سر انجام دے رہے تھے جوناتھن گریئر، جبکہ پاکستان سے پروڈکشن میں ہمارا ساتھ دیا ہے عامر صدیق نے۔ تمام ساتھیوں کے ساتھ نازیہ میمن کو اجازت دیں اور چلتے چلتے سنیں اہم عالمی خبروں کا خلاصہ عبداللہ فاروقی کی زبان۔
ہا
ہاکی کی عالمی تنظیم نے پاکستان کے دو کھلاڑیوں کو چیمپئنز ٹرافی ہاکی ٹورنامنٹ کے فائنل میچ کے لیے معطل کر دیا تھا، اور اسی میں اب سے کچھ دیر قبل جرمنی نے پاکستان کو 0 کے مقابلے میں 2 سے شکست دے دی ہے۔ مشرق وسطی پر سفارتی مذاکرات سے قبل اسرائیلی وزیر اعظم بنیامین نتن یاہو نے کہا ہے کہ وہ اقوام متحدہ کے ایک متوقع فلسطینی جارحیت کا مقابلہ کرنے کے لیے پرعزم ہیں۔ جاپان میں ذرائع ابلاغ کا کہنا ہے کہ ایگزٹ پولز کے مطابق وزیر اعظم شنزو آئبے کی لبرل ڈیموکریٹک پارٹی نے وسط مدتی انتخابات آرام سے جیت لیے ہیں۔ اور پاکستان اور نیوزی لینڈ کے درمیان شارجہ میں کھیلے جا رہے تیسرے ایک روزہ میچ میں نیوزی لینڈ نے پاکستان کے 365 رنز کے تعاقب میں اب تک 2 کھلاڑیوں کے نقصان پر 32 رنز بنائے ہیں اور 90 اوور کا کھیل جاری ہے۔ یہ بی بی سی اردو سروس ہے۔